नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म पिटी लोप्चन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको बदलिन्दो नेपाल आर्थिक विशेष। आजको कार्यक्रममा शेयर बजारमा आएको उतार चढ़ावको विषयमा लगानीकर्ता, नियामक निकाय र विश्लेषकसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं। कार्यक्रममा आज हामीसँग छन् शेयर बजारमा आएको अस्वाभाविक उतार चढ़ावको विषयमा लगानीकर्ताको धारणा,
प्रतिपक्षले नसघाउने र मधेसी मोर्चाले पनि चित्तै नबुझाइरहेको जस्तो देखेपछि यो असर पनि त्यसमा हो कि जस्तो लाग्यो।
अस्ति चाहिँ अब बाफियाको अब कुरा आयो, त्यसपछि अब आइसीको कुरा आयो।
सबभन्दा ठूलो कुरो त एउटा राजनीतिक यो चलपल हो।
सीमित बजारका कारण ठूला लगानीकर्ताको चलखेल हावी भएको हुन सक्ने विश्लेषकको ठहर,
त्यो घटाइको जुन मात्रा र जुन टाइपको सुर जुन छ नि, जुन 4 घण्टाभित्रको जुन चलखेल टाइपको, तपाईँ एकै दिन चाहिँ नेउसे 50-60 घट्ने, फेरि बिचमा बढ्ने, फेरि घट्ने टाइपको, त्यो चाहिँ मलाई चाहिँ अलिकति अस्वाभाविक लागिरहेछ।
सीमित लगानीकर्ताले मात्र बजार नियन्त्रण गर्न नसक्ने नेपाल स्टक एक्सचेन्जको भनाई, बुझेर मात्र शेयरमा लगानी गर्न आग्रह।
केही मान्छे, सीमित मान्छे, मुठीभर मान्छेहरूले चाहिँ बजारलाई चाहिँ तलमाथि गर्न सक्दैनन्। अहिले लगानीकर्ताहरूको संख्या धेरै फैलिएर गइसकेको छ।
पछिल्लो समय शेयर बजार परिसूचक नेप्सेमा फराकिलो उतार चढ़ाव देखिँदै आएको छ। हप्तादिनदेखि निरन्तर गिरावट आइरहेको नेप्सेमा सोमबार अप्रत्याशित रूपमा उकालो लागेको थियो। हामीले त्यही बेला केही लगानीकर्तालाई सोधेका थियौं, शेयर बजारमा आएको यस प्रकारको उतार चढ़ावलाई कसरी लिनुभएको छ। सुनौ लगानीकर्ताको विचार।
म ऋषि प्रसाद श्रेष्ठ, पाटनबाट। पुँजी बजार, यो शेयर बजार चाहिँ नेपालको सन्दर्भमा अब कहिले सरकार परिवर्तन भएपछि अथवा कुनै घटना घटेपछि यसमा चाहिँ परिवर्तन आउँछ, यो बढ्छ, यो घट्छ भन्ने जुन यहाँ भइरहेछ। तर नेपालको सन्दर्भमा अब खास किन बढ्छ, किन घट्छ भन्ने एउटा मुख्य यही आधार भन्ने देखिँदैन। अनि सुरु सुरुमा यो किन घट्यो भन्दाखेरि, अब जस्तो आजकल बैङ्कहरूले निक्षेपमा ब्याज दर बढाएछ, अनि अब यो ब्याज दर बढाएपछि यो लगानीकर्ताहरू शेयरबाट यो निक्षेपतिर गयो भन्ने आधार चाहिँ नि निस्कियो। त्यही आधार हो कि भन्ने हिसाबले एक दुई दिन पर्खियो। तर चाहिँ जुन ट्रेन्डले यो शेयर ओह्रालो लाग्ने क्रम सुरु भयो, तर त्यही एउटै कारण मात्र जस्तो देखिँदैन। यही कारण अब जस्तो चाहिँ अहिले अब देशको राजनीतिको सन्दर्भमा संविधान संशोधन हुँदैछ, संशोधन दर्ता गर्ने क्रम चाहिँ नि सुरु हुन लागेको जस्तो देखिएको, अनि त्यही क्रमले चाहिँ नि अब खास त संविधान संशोधन भएर चाहिँ देशले निकास पाउने हो भने त सेयर मार्केट बढ्नुपर्ने हो। तर अब यस अस्ति जुन संविधान संशोधन दर्तै होला जस्तो भएको, तर अहिले विविध कारणहरू जस्तो प्रतिपक्षले नसघाउने र मधेसी मोर्चाले पनि चित्तै नबुझाइरहेको जस्तो देखेपछि यो असर पनि त्यसमा हो कि जस्तो लाग्यो। तर अब खास त अब यो पहिले पनि भएको ट्रेन अनुसार अब यो जुन यस्तो चाहिँ समस्या समाधान भयो भएपछि बढ्नुपर्नेमा पछि फेरि यस्तै बिना चाहिँ केही कारण नै यस्तो चाहिँ मार्केट घट्ने ट्रेन चाहिँ भइरहेको देखिन्छ।
हिराकाजी महर्जन मण्डलिनपुरमा बस्छु। अब यो ठुला बडाले अब खेलेको जस्तो देखिन्छ, किनभने अब एकैछिनमा एकदम माथि आकाशी छुने, एकैछिनमा तल पाटाले झर्ने, यस्तो स्थिति भएको हुनाले अब यो लगानीकर्ताहरूको खासै चाहिँ यो मन जित्न सकेको छैन यो मार्केटले अहिले पनि विश्वास लागेको छैन मान्छेको अब बढेको हुनाले ओहो ठिक छ भने जस्तो हुन्छ अब भोलि कस्तो हुन्छ भन्ने कुरा अह अहिलेसम्म पनि यो ठेगान छैन यो सुधार सङ्केत भनेको अब थोरै बहुत मात्रै हो स्ट्याबलमा जबसम्म मार्केट चाहिँ स्ट्याबलमा हुँदैन अथवा थोरै घटे पनि थोरै हुनुपर्छ बढे पनि थोरै हुनुपर्छ त्यो मात्रै लगानीकर्ताको मन जित्न सकेला होइन भनेदेखि एकैचोटि उटा उटार चढाव हुनु भनेको यो राम्रो मान्दैन यो देशको परिस्थितिसँग पनि जोडिएको हुन्छ अस्ति चाहिँ नि अब बाफियाको अब कुरा आयो त्यसपछि अब आइसीको कुरा आयो अहिले राजनीतिक माहौल पनि खासै चाहिँ यो स्ट्याबलमा नहुन्जेलसम्म यो लगानीकर्ताको मन जित्न सक्ने स्थिति हुँदैन भन्ने मलाई लागेछ अब अझै दुई चार दिन यसरी अब पोजिटिभली नै अब मार्केट हुँदै गयो भन्ने मात्र बल्ल ए ल अब चाहिँ मार्केट अब लाग्छ अब यसलाई चाहिँ बिस्तारै ऊ टेकअप गर्नुपर्छ भन्ने हुन्छ नि नत्र चाहिँ त्यो त अब आजै एकै दिनले
म हेमबहादुर घले चावला खेल तिएर बस्ने सबभन्दा ठुलो कुरो त एउटा राजनीतिक यो चलपल हो अलिकति राजनीतिक उतार चढाउले पनि सेयर बजारमा घटबड हुँदो रहेछ जब ब्याङ्कको ब्याङ्कबाट अथवा कुनै पनि सेयर कम्पनीबाट ब्याङ्कबाट जब बोनसहरू दिन थाल्छ त्यो बेला चाहिँ मार्केट हेरेर चाहिँ सेयरको भाव घट्दो रहेछ भन्ने कुरो चाहिँ मेरो अनुभवले त्यति बताउँदछ त्यसले गर्दा चाहिँ अब अलिकति गभर्मेन्ट स्थिरता भयो भने हामी अब यो सेयर कारोबार गर्नेलाई पनि धेरै नै राम्रो धेरै नै फाइदा हुन्छ तर अब गभर्मेन्ट स्थिरता भएन अब नौ महिना सरकार चल्ने नौ महिनापछि अर्को बदल्ने भएपछि सेयर मार्केटभित्र ठुलो नै चाहिँ एकदम हङ्गामा नै मचिन्छ त्यस कारणले गभर्मेन्टले एउटा स्थिरता लिन नै सक्नु नै सेयर मार्केट चाहिँ धेरै नै अगाडि जानु हो भन्ने कुरो चाहिँ जहाँसम्म लाग्दछ कुनै पनि सन्देह छैन कि राजनीतिक कारण नै हो अब यति दिन मात्रै छ भने चाहिँ नि अहिलेको हालको प्रधानमन्त्रीलाई भनिन्छ अर्को चाहिँ जसरी चाहिँ अब मासु खानेलाई दाँतमा ब्रुस लाएर बसे जस्तो अर्को प्रधानमन्त्री तयार भएर बसिरहेछन् त्यसो हुँदा चाहिँ फेरि सेयर मार्केटमा हुन्छ तलमाथि भइहाल्छ अब 1300 रेट थियो र दिएको अब अहिले 700 बिक्री गर्दैछु अब के भयो होला त्यो
कर्णलाल महर्जन अलिक धेरै नै घटिरहेको छ होइन आजदेखि अलिकति बढिरहेको छ कसैले त के त्यो भारूले गर्दाखेरि घटेछ कहिले संसदमा पनि यस्तो भएर पनि घटेछ भनेर सुनेको थिएँ
मेरो देव श्रेष्ठ ललितपुर धोबीघाट पोलिटिकललाई पनि अलिकति उ गरेको छ भनौँ है अब इस्टाब्लिस छैन अब एमाले अब उता सडक आन्दोलन गर्ने भन्छ पोलिटिकल पनि हो त्यस पछाडि हाम्रो मलाई जहाँसम्म लाग्छ इन्डियन करेन्सीले पनि हो जस्तो लाग्छ अलिकति है त्यो गर्दाखेरि अनि मान्छेहरू आत्तिएर बिक्रीको चाप बढी भयो त्यही कारणले चाहिँ घटेको जस्तो लाग्छ आफ्नो सेयर होल्ड गर्न सक्नु पर्यो होल्ड गर्दाखेरि अब डिमान्डहरू बढी आउँछ जसले गर्दा बिस्तारै मार्केटहरू सब हुँदै जान्छ
सुन्नुभयो सेयर बजारमा आएको फराकिलो उतार चढावको विषयमा लगानीकर्ताको धारणा हामीले निरन्तर सेयर बजार ओह्रालो लागिरहेकै बेला सोमबार लगानीकर्ताको विचार लिएका हौं शेयर बजारमा हिजोकै कारोबारलाई हेर्ने हो भने हिजो नेप्से 43.01 अंकले बढेर 1553.17 बिन्दुमा पुगेको छ कारोबार शुरू भएको आधा घण्टा नपुग्दै 40 अंकले झरेको बजारमा नाटकीय सुधार हुँदै बजार बन्द हुने समयमा 43 अंकले बढेको हो शेयर बजारमा आएको यस प्रकारको उतार चढावलाई राम्रो मान्न नसकिने बताउनुहुन्छ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष डाक्टर आत्माराम घिमिरे डाक्टर घिमिरेसँग हामीले शेयर बजारमा अहिलेको अवस्था आउनुको कारण र बजार सुधारको विषयमा कुराकानी गरेका छौं यो पछिल्लो समय शेयर बजार परिसूचक नेप्सेको स्थितिलाई कसरी विश्लेषण गर्नुभएको छ
मलाई व्यक्तिगत रूपमा मेरो एनालिसिसमा चाहिँ अलिकति अस्वाभाविक भयो भन्ने लागिरहेछ जुन एउटा तीव्र दरमा जुन घटेको छ त्यो घटाई चाहिँ कुनै पनि किसिमले उपयुक्त देखिँदैन किनभनेदेखि अब यदि बजार बेरिस ट्रेन्डमा जाने हो भने पनि त्यो घटाइको जुन मात्रा र जुन टाइपको स्वरूप जुन छ नि जुन चार घन्टाभित्रको जुन चलखेल टाइपको तपाईँ एकै दिन चाहिँ नेउसे पहिला 50-60 घट्ने फेरि बिचमा बढ्ने फेरि घट्ने टाइपको त्यो चाहिँ मलाई चाहिँ अलिकति अस्वाभाविक लागिरहेछ र यसमा चाहिँ अब हाम्रो अब ब्रोकर साथीहरूको पनि के भनाइ छ थाहा छैन उहाँहरूले कसरी लिइरहनु भएको छ अब सामान्य रूपमा चाहिँ बजारमा यसो 5-10% करेक्सन आउने कुराहरू स्वाभाविक हो तर यो टाइपको दिनका दिन 40-50-60-70 अब आजकै कुरा गर्ने हो भने आजको हिसाबमा हजुरको लगभग 105 पोइन्टको डिफरेन्स आयो दिनभरिमा बजार अवधिभर, जो चाहिँ एकदम अस्वाभाविक लाग्छ होइन त। 105 चाहिँ तलमाथि भने, किनभने तपाईँको जुन जस्तो अमेरिकाको डाउ जोन्समा को अहिले लगभग 19,000 चाहिँ इन्डेक्स छ, 19,000 इन्डेक्समा असाध्यै तलमाथि भयो भने 1-200 हुन्छ 19,000 इन्डेक्समा। हामी जम्मा चाहिँ 1500-1600 इन्डेक्समा एकै दिन त्यो टाइपको चाहिँ उथलपुथल भने चाहिँ अलिक बढी नै हो जस्तो लाग्छ, र अलिकति अस्वाभाविक रूपमा ल्याएको छु मैले।
किन यस्तो हुन्छ होला, के कारण औड्याउनु भएको छ यसलाई?
अब एउटा त दुई तिनवटा कारणहरू जस्तो लाग्छ। एउटा त हाम्रो बजारमा पहिलेदेखि भने पनि बजार निर्माता छँदै छैन क्या, कम्पनी नागरिक लगानी कसलाई ल्याउने, कर्मचारी संचय कसलाई ल्याउने भन्ने कुराहरू त धेरै पटक धेरै सुनियो, तर त्यो ल्याउने काम भएन। र यसरी जसले यदि कसैले चलखेल गरेर घटाएको हो भने बजार निर्माताले सम्हाल्छ नि त, 10% बजार घट्यो भने त उसले उठाउँछ नि होइन, बजार निर्माताको कामै त्यही हो। अब यहाँ चाहिँ कस्तो भइरहेको छ भने समग्रै रूपमा क्या, अब एकदम राम्रो कम्पनीको पनि अब हाम्रो चाहिँ अलिकति एउटा सन्तुलन छैन, राम्रो कम बढ्दाखेरि राम्रो बढ्दा नराम्रो पनि बढ्ने, घट्दाखेरि नराम्रो घट्दा राम्रो पनि घट्ने, समग्र रूपमै भइरहेछ। एक एउटा बजार निर्माताको कुराले हो। दोस्रो चाहिँ अब अलिअलि घट्नलाई चाहिँ विभिन्न कारणहरू छन्, जस्तो कि ब्याङ्कको ब्याज दर बढ्ने, त्यस्तै प्रकारको अर्को चाहिँ तपाईँको तरलतामा अलिकति कमी आएको कुरा, र अहिले हालै चाहिँ अलिकति पोलिटिकल भनौँ राजनीतिक अलिकति अस्थिरताको सङ्केतहरू भए आदि इत्यादि कारणले अलिअलि बेरै थोरै चाहिँ अब 15 पोइन्ट घट्ने, भोलिपल्ट 4 पोइन्ट बढ्ने, अब त्यस्तो चाहिँ स्वाभाविक कुरा हो होइन। अनि यो चाहिँ मलाई के लाग्छ भने एउटा चाहिँ सामान्यतः हामी फियर एन्ड ग्रिडको इन्डेक्सको कुरा गर्छौँ क्या, लगानीकर्ताहरूमा डर पैदा भएको छ कि लोभ पैदा भएको छ भन्ने, र अहिले चाहिँ डर एकदम क्रिएट गरियो यो प्रकारले
किन यति धेरै निरुत्साहित भएर आफ्नो चाहिँ भएका सेयर पनि छिटो बिक्री गर्न चाहेका होला?
हो, त्यही भएर त डर पैदा भएपछि मान्छेलाई के हुन्छ त भन्नु होला भने, किनभने सबैलाई थाहा छ कि हाम्रो 2012 इन्डेक्स 300 झरेको थियो, 300 1800 पुग्यो होइन, भनेपछि 1881 भनौँ न अहिलेको उच्च बिन्दु, भनेपछि ए यो फेरि के हो, त्यस्तै 500-700 नै आउला कि 1000 आउला कि कति आउला, अब त्यो त हामी पनि भन्न सक्दैनौँ बजार कतिमा आउँछ भोलि यदि बेरिस ट्रेन्डै हो भने होइन। भनेपछि जुन प्रकारले घट्यो नि त्यसले चाहिँ अत्यन्त डर र त्रास चाहिँ लगानीकर्तामा र स्पेसली अझ भनौँ साना लगानीकर्ता अथवा अलि पछि ढिलो बजार प्रवेश गरेका लगानीकर्ताहरू चाहिँ बढी मारमा परे, किनभने बजारमा ढिलो प्रवेश गर्दा त इन्डेक्स त माथि गइसकेको थियो होइन। अब उहाँहरूले चाहिँ अहिले चाहिँ यसरी चाहिँ भनौँ न यो अहिले तपाईँको बजारको उच्च बिन्दुबाट आज 1404 भन्दाखेरि त हजुरको 477 पोइन्ट घटिसक्यो, 477 पोइन्ट भन्ने त धेरै भयो, 18 × 2 = 36, 360 20% हो, 20% भन्दा बढीको स्थितिलाई त अलिक क्र्यासिङकै कुरा गर्नुपर्छ, बजार क्र्यासै भयो भन्ने, किन 25% बजार घट्ने भने अलमोस्ट क्र्यास हो होइन।
अपरिपक्व लगानीकर्ताकै कारण यस्तो भएको हो त?
होइन होइन, अपरिपक्व लगानीकर्ताको कारणले होइन, अब परिपक्व भए पनि तपाईँको कस्तो हुन्छ भने बजार घटेपछिको जुन मैले अघि भने लोभ र डरको जुन इन्डेक्सको कुरा गरेँ त्यो चाहिँ परिपक्व लगानीकर्तामा नि पर्छ, किनभने बजार त्यसरी चाहिँ किन घटिरहेछ, अब दैनिक रूपमा तपाईँको 40, 60, 50, 60, 65 घटेपछि त त्यो कारणले गर्दाखेरि के छ भने यो चाहिँ अलिकति मलाई चाहिँ के लाग्छ भने अलिकति यो एडभाइजरी सर्भिसेस गर्ने पनि खास धेरै कोही छैन, र खास गरी नयाँ लगानीकर्ताहरूलाई अथवा साना लगानीकर्ताहरूलाई। अर्को चाहिँ के भने बजार निर्माताको अघि नै कुरा गरेँ मैले, त्यो पनि छैन होइन, त्यसले गर्दाखेरि र फेरि यो मार्जिन लोनको लेन्डिङमा राष्ट्र ब्याङ्कले घटाइदियो 50% झार्यो, अब 50% उताबाट झार्ने कडाई भएको, अब यतापट्टि भएपछि त उनीहरूलाई 50% मात्र लोन भए त मार्जिन लेन्डिङको कल गर्ने भयो नि त ब्याङ्कहरूले, अब ब्याङ्कहरूले कल गरेपछि त लगानीकर्ताकोसँग त त्यो सेयर जतिमा भयो भने बेचेर ऋण तिर्नु भएको त उपाय छैन, त्यो कारणले गर्दाखेरि पनि अलिकति बढी यस्तो भएको हो।
अर्को कुरा यहाँले भन्नुभयो निक्षेपमा दिएको ब्याज दर बढाउँदाखेरि पनि कतै यसो भएको हो कि भनेर, निक्षेपमा ब्याज बढाउँदाखेरि चाहिँ यसले पूँजी बजारलाई कसरी असर पार्छ?
खास यो तपाईँको कस्तो भने हामी कहिलेकाहीँ भनौँ न यो माग र मूल्यको कुरा गर्छौँ नि, वस्तु कुनै पनि सामानको माग कति छ, माग एकदम धेरै छ भने त्यसको मूल्य बढ्छ, अब माग कम छ सप्लाई चाहिँ धेरै छ भने त्यसको मूल्य घट्छ होइन। त्यो हिसाबमा चाहिँ एउटा कुरा के हुन्छ भनेदेखि हाम्रो यो ब्याज दर र सेयरको मूल्यको पनि त्यो माग र मूल्यको जस्तै उल्टो सम्बन्ध छ। अब सेयर बढ्यो भने सेयर बढेन भनौँ, ब्याज दर घट्यो भने सेयरको मूल्य बढ्छ, ब्याज दर बढ्यो भने सेयरको मूल्य घट्छ। यो फन्डामेन्टल कुरा हो होइन, सैद्धान्तिक कुरा। किनभने खास चाहिँ आफ्नो लगानीको जुन रिटर्न छ नि त्यो रिटर्न चाहिँ को अल्टरनेटिभ के हो त भने ब्याङ्कले तपाईँलाई चाहिँ भनौँ अब 10% 11% ब्याज दियो भने त्यो तपाईँको पैसाको निश्चित आम्दानी भयो नि, त्यहाँ तपाईँलाई कुनै रिस्क छैन, केही पनि हुँदैन। अब सेयर बजारबाट पनि त्यही 10% 12% 15% आउने भयो भने मान्छेले त धेरै रिस्क ल्याए हुन्छ त्यो मूल्यको, त्यो रिस्क किन्ने नि, बरु 10% लिएर आनन्द छ ढुक्कसँग बस्ने भन्ने हुन्छ नि। त्यस कारणले ब्याज दर बढ्यो भने मान्छे चाहिँ एफडीमा पैसा राख्ने होइन, अझ राम्रो ब्याज भनौँ न अहिले 8-9 भनिरहेछन्, एडभर्टिजमेन्ट आइसकेका छ, अब 10 दिन्छ 11 दिन्छ भने त त्यो रिटर्न चाहिँ राम्रो हुने भयो नि त एफडीमा। त्यस कारणले अब कतिपय मान्छेहरूले चाहिँ अब रिस्क नलिने, अब चाहिँ बरु जति ब्याज आउँछ त्यसमा सन्तोष गरेर बस्ने आफ्नो लगानीको भन्ने कुरा हुन्छ, त्यो कारणले हो।
तर तरलता कम हुँदाखेरि त जुन पुँजी बजारका लगानीकर्तालाई पनि यसले फाइदा गर्छ होइन र? ब्याङ्क तथा वित्तीय संस्था भनौँ अरू अरू समूहको उनीहरूको तरलता कम हुन साथ त्यो त लगानीमा गएको मान्यो, लगानीबाट जति प्रतिफल हासिल हुन्छ त्यसको प्रतिफल त उसले पनि त भोलि हिस्सेदार हुन्छ नि होइन?
तरलता कम हुनुको अर्थ के हो भने तपाईँलाई चाहिँ ब्याङ्क दर के अरे ब्याङ्कको ब्याज बढ्ने भनेकै हजुरको के हो त भने तरलता कम भन्नुको अर्थ ब्याङ्कले अब तपाईँलाई लोन दिन कडाइ गर्छ अथवा बढी ब्याज दर लिन्छ होइन। अब बढी ब्याज लिएपछि तपाईँको दुईवटा कुरा भयो, अघि मैले भने नि निक्षेपमा बढी ब्याज पाउने, अब यतापट्टि लगानी गर्नलाई फेरि लियो सेयर बजारमा लगानी गर्नलाई लोन लिनु गयो भने लोनको ब्याज पनि बढ्ने भयो, अनि अब लोनको बढी ब्याज भएपछि त सेयरको मूल्य धेरै ले बढेन भने त त्यो ब्याज त्यो नाफा त ब्याजमै जाने भयो होइन। त्यो कारणले तरलता कम हुनुको अर्थ के भने पैसा महँगो हुनु हो, ब्याङ्कबाट लिने ऋण महँगो हुने हो, ऋण महँगो भएपछि त त्यति प्रतिफल चाहिँ सेयरबाट कमाउन सकिँदैन भन्ने लाग्यो भने त उसले बेचेर अनि त्यहाँबाट निक्षेपतिर जान्छ नि त।
केही लगानीकर्तासँग हामीले कुराकानी गरेका थियौँ, उहाँहरू चाहिँ यो अहिलेको भारू 500 र 1000 दरका नोटमा लागेको प्रतिबन्धका कारण पनि यसो भएको हो भन्छन्।
केही सत्यता डेफिनेटली त्यसमा छ, किनभने बजारमा त अब धेरै प्रकारका मान्छेहरूको संलग्नता छ, अब नेपालमा यो ब्याङ्किङ च्यानलमा सबै नभए पनि अब हाम्रो त अलिकति अनौपचारिक रूपमा धेरै भनौँ न भारूको पनि कारोबारहरू हुन्छ, खुल्ला बोर्डर छ, सामानहरू आयात निर्यात हुन्छ, त्यसले गर्दाखेरि यहाँ प्रशस्त चाहिँ भारू रहेको र तपाईँहरूलाई मिडियामै आइरहेको कुरा पनि छ कि लगभग 15 अरब जतिको हाम्रो भारू चाहिँ 500 र 1000 छ भन्ने कुरा आएछ, त्यसले गर्दाखेरि डेफिनेटली धेरै मान्छेहरूलाई त्यसले असर पारेछ। त्यो त थन्केर बस्यो, अब त्यो के हुने हो निश्चित छैन, कति साट्न पाइने हो नपाइने हो के हुने हो, त्यसले गर्दाखेरि चाहिँ त्यो पैसा त त्यहाँ फ्रिज भयो नि त, त्यो चल्न पाएन नि, त्यो तरलता अथवा अरू प्रकारको बन्द व्यापारलाई पनि यसले असर गर्यो। त्यसले गर्दाखेरि मान्छेहरूले कहाँबाट कसरी लगानी गरेका छन् उसले बेचेर पनि त्यो पैसा त लिनु पऱ्यो नि, त्यस कारणले डेफिनेटली केही सम्बन्ध छ त्यसमा, सत्यता हो यो कुरो।
सेयर बिक्री गरेर घर जग्गामा पनि लगानी गर्न थालेको सम्भावनालाई कतिको चाहिँ स्वीकार्न सकिन्छ यसलाई?
त्यो भइरहेछ, त्यो मैले मलाई आफैलाई पनि अथवा हाम्रै सर्कलका कतिपय साथीहरूले पनि त्यो काम गत वर्षदेखि नै सुरु गर्नुभएको छ, जब इन्डेक्स चाहिँ 1200 भन्दा माथिको जान थाल्यो नि, अनि त्यसपछि अलिअलि झिकेर चाहिँ घर जग्गामा लगानी गर्ने वास्तवमा गत वर्षदेखि नै सुरुवात भइरहेको कुरा हो। त्यस कारणले अलिअलि पैसा चाहिँ सेयर बजारबाट बाहिरिएको पनि छ, मतलब यो रियल स्टेटमा लगानी भएको छ, त्यो पनि सत्य लाग्छ मलाई।
यसरी नै अन्य अन्य क्षेत्रमा विस्तार हुँदै जाने हो भने कतातिर जाला यो सेयर बजार?
होइन, यसमा त कस्तो छ भने सेयर बजारमा चाहिँ अहिले एक दुईवटा कुराहरू खड्केको छ। आज नेप्सेले एउटा विज्ञप्ति पनि निकालेर भनिरहेछ कि हामी यो गर्दैछौँ भनेर। अब यो कस्तो भने यो एक्सपेक्टेसन भनौँ न आशा गराउने कामहरू धेरै भयो, कार्यान्वयन भएनन् क्या, जस्तो एउटा चाहिँ हाम्रो कुरा के छ भनेदेखि यो अहिले बजारमा अर्को कुरा एउटा घट्नु पर्नेको एउटा अर्को कारण तपाईँलाई सामान्य थोरै यस्तो प्रकारको अस्वाभाविक घटाइ होइन तर अलिकति घट्ने कारण चाहिँ के हो भने यो तपाईँको सप्लाई धेरै भयो अहिले सबै कम्पनीहरूले बोनस बाँडिरहेछन् राष्ट्र ब्याङ्कले 8% पुर्यायो अब कमाएको कम्पनीहरूले कसैले 32% कसैले 30% त्यो 30% भने त तपाईँको 4 अरबको कम्पनी छ भने 4 तिहाई 12 1 अरब 20 करोडको अरू सेयर आयो नि त बजार सेयरको सप्लाई बढी भयो अब मार्केट चाहिँ हाम्रो चाहिँ एक्सपान्ड गर्न सकेका छैन विस्तार गर्न सकेका छैन खालि काठमाडौँभित्र अलिकति मात्रै छ अब बाहिर बाहिर पुर्याउनलाई चाहिँ कमर्सियल ब्याङ्कलाई लाइसेन्स दिने अथवा अनलाइन ट्रेडिङ गरिदियो भने केही पनि चाहिँ ब्रोकर पनि पठाउनु पर्दैन खास ब्याङ्कलाई पनि दिनु पर्दैन भएकैहरूलाई दिए पनि केही फरक पर्दैन अनलाइन ट्रेडिङ हुन साथ उसको आफ्नो एउटा आफ्नो आइडेन्टिटी हुन्छ त्यो आइडेन्टिटीबाट उसले गर्छ एउटा ब्रोकरको अन्तर्गतबाट पोखरा बस्नेले नि गर्छ नेपालगञ्ज बस्नेले नि गर्छ कर्णाली जुम्ला बस्नेले नि गर्छ नेट छ भने होइन भनेपछि यसरी चाहिँ बजारको विस्तार हुनुपर्ने कुरामा चाहिँ हाम्रो यत्रो वर्ष भइसक्यो केही पनि गर्न सकेका छैन त्यस कारणले यदि यस्तो खालको सुधार जस्तो एनआरएनको लगानीको कुरा छ होइन नन रेसिडेन्ट नेपालीहरू गैर आवासीय नेपालीको लगानी चाहिँ खुला गर्ने भने 3-4 वर्ष भइसक्यो केही पनि भएको छैन होइन त्यस कारणले यो बजार बढाउने काममा चाहिँ काम गर्यो भने त बजार धेरै सम्भावना छ धेरै राम्रो अझै यो बढ्ने सम्भावना हुन्छ यस्तो कामहरू गर्यो भने अब यो छैन खालि सेयर सप्लाई छ काठमाडौँमा मात्रै सीमित छ अनि यही अघि भनेका कुराहरू छ यता ब्याज दर बढ्ने यता तरलता कम हुने यता सेयरहरू बढ्ने भयो भने त रेस्टुरेन्टमा जान्छ
यो कुराकानीको अन्त्यमा यहाँको के छ सल्लाह सुझाव सन्देश
होइन मैले त सबैले बजारको लागि चाहिँ काम गर्नुपर्छ भनौँ बजार सञ्चालक र धितोपत्र बोर्डकै सम्बन्धमा अथवा बिमा समितिहरूको कुरा त गरिहालेँ राष्ट्र ब्याङ्कको पनि मार्जिन लेन्डिङको कुरा पनि गरेँ होइन अब खास गरी लगानीकर्ताहरूलाई चाहिँ अलि आत्तिन चाहिँ हुँदैन भने होइन धेरै आत्तिनु हुँदैन यदि तपाईँहरूसँग राम्रो कम्पनीको सेयर छ भने सेयरमा चाहिँ यो ट्रेडिङ गर्नेभन्दा जहिले पनि होल्डिङ गर्नेले जित्छ राम्रो कम्पनीको सेयरमा आज किन्ने अनि 200 रुपियाँ फाइदा भयो भोलि बेच्ने भन्नुभन्दा राम्रो कम्पनी छ भने त्यो चाहिँ होल्ड गर्यो भने जित्छ एउटा उदाहरण तपाईँलाई 1985 भनौँ 86-87 होला लिभर युनिलिभरको 100 रुपियाँमा किने सेयर हो नि जसले आज 30 वर्ष कुरेर बस्यो 30,000 भाव मूल्य छ त्यो 400-500 खाएर बेचेर त्यति पैसा आउँथ्यो त अथवा तपाईँको 5-7 वर्ष अगाडि बोटलर्सकै सेयर 4-500 रुपियाँ थियो अहिले 4,000 रुपियाँ छ होइन त्यो होल्ड गर्नेले जित्छ क्या राम्रो कम्पनीको सेयर भने जसले चाहिँ समातेर राख्न सक्यो त्यसले जित्ने हो त्यस कारणले राम्रो कम्पनीको सेयर किनेको छ भने आत्तिर बेच्नु पर्दैन ल अहिलेलाई अब लोन सोन छ तिर्नुपर्ने छ भने चाहिँ आफू भोलि ब्याज तिर्न सकिन्छ कि सकिँदैन होइन के पर्छ त्यो आफ्नो आर्थिक स्थिति हेरेर चाहिँ यदि ऋण छैन तिर्न भनेदेखि चाहिँ यो एसेटको रूपमा जसरी तपाईँले घर जग्गा राख्नुहुन्छ त्यस्तै राम्रो कम्पनी सेयर राखिरहेको हुन्छ त्यसैले नाफा दिन्छ दीर्घकाल राम्रो कम्पनी छ त्यस कारणले आत्तिनु हुँदैन भन्ने चाहिँ मेरो मेसेज हो
उहाँ हुनुहुन्थ्यो नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष डाक्टर आत्माराम घिमिरे शेयर बजारमा अस्वाभाविक उतार चढाव आउनुको कारण र बजार सुधारका उपायका विषयमा कुराकानी गर्दै हामीसँग शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने विषयमा नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुरा हरि पराजुलीसँग गरिएको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
विश्रामपछि कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई फेरि स्वागत छ यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ कार्यक्रममा आज हामी शेयर बजारमा देखिएको उतार चढ़ावका विषयमा लगानीकर्ता नियामक निकाय र विश्लेषकसँग कुराकानी गरिरहेका छौं बजारमा फैलिने अनेक हल्लाका कारण शेयर बजार परिसूचक नेप्सेमा फराकिलो उतार चढ़ाव देखिँदै आएको छ यसैबीच गत आइतबार नेपाल स्टक एक्सचेन्जले शेयर बजारमा यस प्रकारको उतार चढ़ाव आउनुको कुनै कारण नरहेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेको थियो त्यसको भोलिपल्ट अर्थात सोमबार हामीले नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुरा हरि पराजुलीलाई सोधेका थियौं पूँजी बजार यति विघ्न किन अनियन्त्रित भएको होला
कसैले चाहिँ गहन अध्ययन गरिसकेको छैन सामान्य अब्जर्भेसनको आधारमा भन्ने हो भने अहिले बजारमा 3-4 किसिमका कुराहरू अगाडि आइरहेको छ जस्तो कि कसैले भनिरहेछन् यो भारतमा चाहिँ यो भारू 5,000 नोटका दरहरूमा चाहिँ जुन प्रतिबन्ध लगाइयो त्यसको असर देखिएको भनिरहेछन् कसैले कसैले चाहिँ यो अहिले ब्याज दर बढ्या छ बैङ्कको ब्याज दर बढ्या छ त्यस कारणले गर्दाखेरि बजारमा यसको प्रभाव परेको भनेर भनिरहेछन् कसैले चाहिँ यो संसदमा विचाराधीन रहेको अहिलेको यो बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफिया सम्बन्धी विधेयक त्यसका केही प्रावधानहरूमा लाई लिएर चाहिँ पनि बजार घटेको हो भनेर भनेका छन् होइन वास्तवमा यी कुराहरूमा कसको कति प्रभाव हो भनेर चाहिँ अध्ययन चाहिँ भएको छैन तर यसको समग्र रूप नै समग्र प्रभाव नै भनौँ त्यसले चाहिँ अहिले बजार घटेको हो
तर नेपाल स्टक एक्सचेन्जले चाहिँ किन बजार घट्नुको कुनै कारण छैन भनेर विज्ञप्ति निकालिरहेको छ त कारण त रहेछ नि पर्याप्त
यो पुष्टि हुने गरेर अध्ययनबाट चाहिँ प्रमाणित भएको होइन यो हामीले साधारण त्यो अब्जर्भेसन भन्छौँ जेनरल अब्जर्भेसन भन्छौँ नि बजारमा अहिले चलिरहेको यो रुमर चाहिँ यी कुराहरू हुन् होइन तर बजार घट्नु र बढ्नुमा चाहिँ प्रत्येक दिनको वृद्धि र गिरावटमा चाहिँ स्पेसिफिक कारणहरू चाहिँ पहिलाउन चाहिँ असाध्य गाह्रो कुरा हो जटिल विषय हो यो होइन मान्छेले यो अनुमान गरिरहेको छन् यसले हो कि उसले हो कि भनेर अनुमान गरिरहेको छ त्यो ती अनुमानहरूलाई मैले समग्र रूपमा यहाँ प्रस्तुत गरिदिएको मात्रै हो र तपाईँले नेप्सेले चाहिँ छैन भनेर भन्यो भन्ने कुरो विषयमा चाहिँ म के भन्छु भन्दाखेरि चाहिँ त्यसरी चाहिँ प्यानिक भएर एकदम निरुत्साहित भएर चाहिँ आत्तिर्नु पर्ने अवस्था होइन र तपाईँहरूले चाहिँ कस्तो सेयर होल्ड गर्दै हुनुहुन्छ कस्तो सेयर खरिद गर्दै हुनुहुन्छ अथवा बिक्री गर्दै हुनुहुन्छ त्यसमा चाहिँ ध्यान दिनुहोस् है भनेर भनेको विज्ञप्तिको आशय चाहिँ त्यो हामी कहिले पनि यो सेयर बेच्ने बेला हो किन्ने बेला हो यो बढ्नुपर्ने अवस्था होइन घट्नुपर्ने अवस्था होइन भनेर भन्दैनौँ हाम्रो चाहिँ भूमिका भनेको जहिले पनि तटस्थ हुनुपर्छ र त्यसलाई चाहिँ हामीले एकदम संवेदनशील रूपमा लिइरहेका छौँ हेरिरहेका छौँ
र त यहाँले भने जस्तै गरी बढ्छ अब भन्ने बेला चाहिँ घटिरहेको हुन्छ घट्छ अब सेयर परिसूचक नेप्से चाहिँ भन्ने बेला फेरि बढिरहेको हुन्छ के विश्लेषकहरू नै त्यस्ता अनुमान मात्र गर्छन् सही विश्लेषण गर्दैनन् त
यो स्वतन्त्र विश्लेषकहरूको कुरा हो विश्लेषकहरू पनि अब कति सूचनामा आधारित भएर उहाँको अध्ययन अनुसन्धान कति विश्वसनीय छ त्यसमा निर्भर गर्ने कुराहरू होइन र संसारभरि नै हेर्दाखेरि चाहिँ कसैले पनि ठ्याक्क ठ्याक्क बजारको चाहिँ सही अनुमान गरेको हामी पाउँदैनौँ होइन यदि त्यसो हुन्थ्यो भने विभिन्न किसिम समयमा जुन बजारमा चाहिँ क्र्यासहरू हुने गर्छ जस्तो 1997 क्र्यास भयो 2008 क्र्यास भयो त्यो किन हुन्थ्यो त हुँदैन थियो यदि ठ्याक्क सही आकलन गर्न अनुमान गर्न सकिने हो भने त त्यस्ता दुर्घटनाहरू हुँदैनन् होला नि त वित्तीय सङ्कटहरू आउँथेनन् होला नि त र ती बजारहरूमा चाहिँ विश्लेषकहरूको सूचना र यो विश्लेषण गर्न क्षमता भएका विश्लेषकहरूको अभाव त थिएन होला मानव हाम्रो बजार त चाहिँ अपरिपक्व भयो नयाँ भयो र हामीले त्यो गर्न सकेनौँ भने तर हामीले त देख्यौँ विकसित बजारहरूमा परिपक्व बजारहरूमा पनि क्र्यासका घटनाहरूलाई राम्ररी हेर्न पायौँ होइन त्यसकारण यस्ता यो विश्लेषणका विश्वसनीयताको कुराहरू चाहिँ उनीहरूमै लाई नै छोडिदिनुपर्छ त्यसको जिम्मेवारी नेप्सेले लिने अथवा कुनै नियामक निकायले लिने भन्ने कुरा चाहिँ हुँदैन
कतातिर जाल त यो नेप्सेको चाहिँ स्थिति अब
म त के भन्छु अथवा नेप्सेले के भन्दै आइरहेको छ भन्दाखेरि यो बजार नेप्से आफ्नो गतिमा अगाडि बढ्ला अथवा घट्ला अलग कुरा हो तपाईँले चाहिँ कुन सेयर किन्दै हुनुहुन्छ कुन कम्पनीको सेयर किन्दै हुनुहुन्छ देशको आर्थिक अवस्था के छ र तपाईँले किन्न लागेको अथवा बेच्न लागेको कम्पनीको सेयरको अवस्था के छ त्यसका सञ्चालकहरू को हुन् नाफा घाटाको अवस्था के छ त्यो त्यतापट्टि ध्यान दिनुपर्छ भन्ने भन्दै आएका छौँ हामीले जहिले पनि र लगानीकर्ताले के कुरामा ध्यान दिनुपर्छ भन्दाखेरि यो राइजिङ ट्रेन अथवा फलिङ ट्रेन त कन्टिन्युसली अनन्तकालसम्म जाने होइन घट्छ पनि बढ्छ पनि हामी विगतकै हाम्रै बजारलाई हेर्ने हो भने यो विगत 10 वर्षमै हामीले के देख्यौँ भन्दाखेरि यो एकताका 1175 पुगेको थियो त्यसपछि झरेर 290 आयो र अहिले फेरि 1900-2000 पुगेर फेरि अहिले घटेर 1400 आयो हामीले आफ्नै अनुभवले देखिरहेका छौँ होइन भनेपछि यस्तो अवस्था यो मार्केट त तल पनि जाने रहेछ माथि पनि बढ्ने रहेछ भनेपछि आफ्नो क्षमता अनुसारको लक्ष्य निर्धारण गर्नुपर्छ
यहाँले भने जस्तै जस्तो नेपालमा कुनै कम्पनीको सेयर किन्दैछ भनेदेखि त्यो कम्पनीको वित्तीय अवस्था विश्लेषण गरेर लगानी गर्ने लगानीकर्ता कति छन्? अहिले त भनिन्छ हावाकै तालमा कुदिरहेको छ पुँजी बजार।
केही लगानीकर्ताहरू चाहिँ त्यस्ता छन्, यो हरेक बजारमा हुन्छन्। तर दोस्रो बजारमा प्रवेश कसैले गर्छ भने, सेकेन्डरी मार्केटमा कसैले गर्छ भने, उसले आधारभूत ज्ञान चाहिँ लिएकै हुनुपर्छ कि अब कति पनि नजानिकन चाहिँ बुझ्दै नबुझिकन चाहिँ फलानाले कमायो, उसले पनि कमायो, उसले पनि कमायो भनेर ईर्ष्यावश बजारमा कोही प्रवेश गर्छ भने ऊ त दुर्घटनाको शिकार चाहिँ हुन्छ नै। त्यस कारण आधारभूत ज्ञान चाहिँ यो दोस्रो बजारको, सेकेन्डरी मार्केटको चाहिँ लिनै पर्छ।
नयाँ लगानीकर्ता मात्र छन्, पुराना लगानीकर्ताले चाहिँ आफ्नो लगानी सुरक्षित गरिसकेका छन् र उनीहरूले चाहिँ घर जग्गा कारोबारमा लगानी बढाइरहेका छन्, जसका कारण पनि गिरावट आएको भन्छन्। यसमा कति सत्यता छ होला?
यसमा यो आंशिक सत्य हो, तर त्यो बजारको मुख्य शक्ति चाहिँ बजारलाई तल लैजाने अथवा माथि लैजाने चाहिँ यो मुख्य शक्ति चाहिँ साना लगानीकर्ता अथवा नयाँ लगानीकर्ता चाहिँ हुन सक्दैन। बहुसंख्यक लगानीकर्ताहरूको डिसिजनबाट मार्केट चाहिँ तलमाथि हुने हो। केही लगानीकर्ताहरू तपाईँले भने जस्ता छन्, तर उनीहरूले नै चाहिँ बजारलाई चाहिँ चलायमान बनाउन सक्छन्, तल लैजान सक्छन्, माथि लैन सक्छन् भन्ने चाहिँ होइन।
केही समय अघि लघु वित्तको पुँजी वृद्धि गर्ने लगायतका कुराहरूले गर्दाखेरि पनि बजार एकपटक चम्किएको भनिएको थियो। अहिले चाहिँ बिमा र लघु वित्तको सेयर चाहिँ एकदमै घटेको पाउँछौँ हामीले।
हो, लगानीकर्ताहरूलाई के लागेको छ भन्दाखेरि विगतमा यो लघु वित्त क्षेत्रका कम्पनीहरू, पुराना कम्पनीहरू, अब नाम लिँदा उपयुक्त नहोला, पुराना कम्पनीहरू भन्छु म, ले जस्तो पर्फर्मेन्स दिए अब आउने नयाँ लघु वित्त कम्पनीहरूले पनि त्यही गर्छन् भन्ने चाहिँ लगानीकर्ताहरूको अनुमान हो। त्यो सही नहुन पनि सक्छ, सही हुन पनि सक्छ, त्यसको जज म गर्दिनँ। त्यस कारणले चाहिँ ती कम्पनीहरूको सेयरको मूल्य बढेको बढ्यो थियो भन्नाले ती कम्पनीहरू नाफामा जान्छन्, बोनस सेयर अथवा राइट सेयर दिन्छन्, पुँजी बढाउँछन्, त्यसकोमा म पनि सहभागी हुन पाउँछु भनेर उनीहरूले चाहिँ बढीभन्दा बढी चाहिँ मूल्य तिरेर ती कम्पनीहरूका सेयरहरू किनिरहेका थिए। एक, लघु वित्त कम्पनीहरूको केसमा। दोस्रो, इन्सुरेन्स कम्पनीहरूको केसमा के भन्दाखेरि इन्सुरेन्स कम्पनीहरूको पुँजी बढाइदिएछ, जसरी चाहिँ ब्याङ्कको बढाइयो त्यसै गरी इन्सुरेन्स कम्पनीहरूको पनि बढाइदिएछ भन्ने चर्चा थियो एउटा। अर्को चाहिँ इन्सुरेन्स कम्पनीहरू यो भूकम्पको कारणले गर्दाखेरि चाहिँ नोक्सानी गए भन्ने चाहिँ अनुमान गरिरहेको थियो, त्यो पनि होइन रहेछ। त्यस कारण यिनीहरूको क्षमता छ, इन्सुरेन्स कम्पनीहरूले चाहिँ पर्फर्म गर्न सक्छन् भन्ने अनुमान गरेर लगानीकर्ताहरू त्यतातिर आकर्षित भएका थिए।
जुन बाहिर हल्ला आउँछ ती चाहिँ यथार्थ हुँदैन,
यसको एउटा चाहिँ यो कटु सत्य भनौँ यो पुँजी बजारको, के भन्दाखेरि चाहिँ र्युमरलाई किन्ने र त्यो पुष्टि भएपछि बेच्ने भन्ने हो क्या दोस्रो बजारको। तपाईँ चाहिँ र्युमरलाई चाहिँ क्यास गर्ने चाहिँ जोखिम लिनुहुन्न भने यो बजारबाट लाभ पनि उठाउन सक्नुहुन्न।
पुराना जुन लगानीकर्ता हुन्छ उनीहरूले चाहिँ बजारलाई आफ्नो पक्षमा पारिरहेको हुन्छ यस प्रकारका हल्ला चलाएर।
त्यही त मैले अघि पनि भने, पुराना लगानीकर्ता, नयाँ लगानीकर्ता, ठुला लगानीकर्ता, साना लगानीकर्ता भनेर विभाजन गर्ने हाम्रोमा चलन छ होइन। तर यो नयाँ लगानीकर्ता अथवा साना लगानीकर्ता चाहिँ बजारको मुख्य शक्ति चाहिँ हुन सक्दैन। उनीहरूले चाहिँ थोर बहुत चाहिँ यो बजारको मुभमेन्टलाई चाहिँ हेल्प गरिरहेका हुन्छन्, तर चाहिँ उनीहरूले नै बजारलाई चलायमान बनाउन सक्छन्, आफ्नो चाहेको दिशामा लैजान सक्छन् भन्ने चाहिँ होइन। बहुसङ्ख्यक लगानीकर्ताहरूकै कारणले गर्दाखेरि चाहिँ बजार मुभ गर्ने हो। केही मान्छे, सीमित मान्छे, मुठीभर मान्छेहरूले चाहिँ बजारलाई चाहिँ तलमाथि गर्न सक्दैनन्। अहिले लगानीकर्ताहरूको सङ्ख्या धेरै फैलिएर गइसकेको छ, त्यस कारणले गर्दाखेरि चाहिँ हामीले बहुसङ्ख्यक लगानीकर्ताहरूले गरेको निर्णयका आधारमा बजारको मुभमेन्ट जुन भइरहेको छ त्यसलाई चाहिँ हामीले स्वीकार गर्नुपर्छ। राइट र रङ भनेर चाहिँ जज गर्ने अथोरिटी कोही पनि होइन।
अब कुराकानी गरौँ ब्याङ्किङ क्षेत्रको। ब्याङ्किङ क्षेत्रमा पुँजी वृद्धिका कारण जति पनि ब्याङ्कहरू मर्जर र इक्विजिसनमा छन् तिनीहरूले पनि लामो समय लगाएका कारण उनीहरूको सेयर किनबेचमा चाहिँ रोका भएको छ। यसले समग्र नेप्सेमा चाहिँ कस्तो असर पारेको छ?
यसले असर पारेको नै छ कि यो दोस्रो बजारको उद्देश्य भनेकै लगानीकर्ताहरूको लगानीमा तरलता प्रदान गर्ने हो। लामो समयसम्म त्यसरी होल्ड भएर चाहिँ लगानी बस्यो भने यो बजारको अर्थ हुँदैन। त्यसकारण चाहिँ विगतमा भन्दा अहिले यो मर्जर र एक्विजिसनको प्रक्रियालाई छुट्याउने दिशामा हाम्रा नियामकहरू सचेत भएका छन् विगतमा भन्दा अहिले त्यो छोटिएर गएको पनि छ, तर जति छोटिएर गएको छ त्यो अझै पनि पर्याप्त छैन र यसलाई चाहिँ अझै सच्याउनु पर्छ। यसरी छलफलहरू चाहिँ जारी नै छ।
कतिपय ब्याङ्कहरू चाहिँ मर्जर भएको लामो समय भइसक्दा पनि उसले चाहिँ सेयर बिक्रीका लागि खुल्ला नगरिएका कुराहरू पनि आउँछन्। यसमा चाहिँ नेप्सेले के गरिरहेको छ?
त्यो समस्या पहिले थियो, अहिले चाहिँ पुरा निराकरण भएको म दावी गर्छु।
कसरी निराकरण भयो?
जस्तो कि अहिले चाहिँ हामीसँग मर्डर र एक्विजिसनमा रहेकोले चाहिँ कारोबार स्थगन भएर बसेको कम्पनीहरूको संख्या नै एकदमै कम छ। त्यस कारणले त्यो संख्याले नै बताउँछ कि अहिले चाहिँ त्यो समस्याहरू धेरै न्यून भएर गएको छ भनेर चाहिँ भन्न सक्ने।
अन्त्यमा पुँजी बजारका साना तथा ठुला लगानीकर्तालाई के भन्नुहुन्छ?
आफूले होल्ड गरेको सेयर, आफूले टार्गेट गरेको कम्पनीको बारेमा चाहिँ अध्ययन गर्नुपर्छ, होइन? आफ्नो लक्ष्य हुनुपर्छ, म यतिमा आयो भने सेयर बेच्छु, यतिमा आयो भने सेयर किन्छु भन्ने किसिमको आफ्नो व्यक्तिगत अध्ययन हुनुपर्छ। प्रत्येक लगानीकर्ताहरूको क्षमता, होल्ड गर्न सक्ने क्षमता फरक फरक हुन्छ, जोखिम लिने मूल्य क्षमता पनि फरक फरक हुन्छ। त्यसकारण समग्रमा चाहिँ बजार कता गइरहेछ भनेर त्यसको पछाडि दौडिने होइन। आफ्नो क्षमता के हो, आफ्नो जोखिम मोल्न सक्ने क्षमता के हो, आफ्नो सेयर किन्ने लक्ष्य के हो, बेच्ने लक्ष्य कुन हो, त्यो आफैले निर्धारण गर्नुपर्छ। बजार चाहिँ तलमाथि त गरि नै रहन्छ, नेपालको बजार मात्रै होइन संसारभरकै बजारको गति यही नै हो।
पुँजी बजारमा आएको अस्वाभाविक उतार चढ़ाव आउनुको कारण र लगानीकर्ताले ध्यान दिनुपर्ने कुराका बारेमा नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीसँग गरिएको कुराकानीसँगै कार्यक्रम बदलिदो नेपालको समय सकिन लागेको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि कार्यक्रम बदलिदो नेपालबाट पिटी लोप्चन बिदा हुन्छु। नमस्कार।